अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID को सहयोगमा सञ्चालित पारस्परिक जवाफदेहिता कार्यक्रमका लागि FSI 360 सँगको सहकार्यमा इक्वल एक्सेसको प्रस्तुति रेडियो कार्यक्रम साझा बोली।
नमस्कार, म भूपेन्द्र। रेडियो कार्यक्रम साझा बोलीको अर्को एउटा भेटघाटमा तपाईँलाई हार्दिक स्वागत छ। यो कार्यक्रममा हामी नागरिक समाज, आम सञ्चार माध्यम र सार्वजनिक निकाय बीचको पारस्परिक जवाबदेहिता तथा आपसी सम्बन्धमा स्थायित्वबारे छलफल गर्छौँ। रेडियो कार्यक्रम साझा बोली दुई तरिकाले तयार हुन्छ। सुशासन प्रवर्धनका लागि विभिन्न क्षेत्र र सरकारवाला संस्थाबीच चाहिने पारस्परिक जवाबदेहिताका बारेमा राष्ट्रिय स्तरका बहस, स्थानीय मुद्दाको राष्ट्रियकरण तथा समसामयिक सवालमा सरकारी नीति तथा कार्यक्रमहरूको जानकारी सहितको साझा बोली कार्यक्रम इक्वल एक्सेसले काठमाडौँमा उत्पादन गर्छ। अर्को हप्ता तपाईँले यसै समयमा यिनै सवाल तर विभिन्न स्थानीय तहका परिवेशलाई समेटेर तयार गरिएको साझा बोलीको स्थानीय संस्करण सुन्न सक्नुहुन्छ। जुन कार्यक्रम विभिन्न 10 स्वतन्त्र FM रेडियोहरूले तयार गर्छन् र त्यो कार्यक्रम अरू 29 FM रेडियोहरू गरी जम्मा 39 FM रेडियोहरूबाट सुन्न सकिन्छ। रेडियो कार्यक्रम साझा बोलीको अघिल्लो भेटघाटमा हामीले लैङ्गिक हिंसाको वर्तमान अवस्था, रोकथाम तथा न्यूनीकरणका लागि सरकारवाला निकायको भूमिकाको बारेमा कुराकानी गरेका थियौँ। आजको भेटघाटमा भने हामी कोरोना भाइरस जोखिमकै बीचमा विद्यालय सञ्चालन, सम्भावित जोखिम, सुरक्षा सतर्कता र सरकारको तयारीको बारेमा छलफल गर्दैछौँ। कोरोना भाइरसको जोखिम कायमै भएका बेला हाल देशैभरका अधिकांश विद्यालयहरू सञ्चालनमा आएका छन्। कोरोना भाइरस अर्थात् COVID-19 सुरु भएको नेपालमा 9 महिना पुग्नै लागेको छ। COVID-19 सुरु भएदेखि देशभरका सबै विद्यालयहरू बन्द भए। यो बीचमा महामारीका कारण लामो समय बन्द भएका विश्वविद्यालय तथा विद्यालयले विभिन्न वैकल्पिक माध्यमहरूबाट पठन पाठनलाई निरन्तरता दिइयो, जुन त्यति प्रभावकारी भने देखिएन। यसै बीचमा अहिले सरकारले विद्यालय सञ्चालनका लागि विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा 2077 जारी गरेको छ, जसमा स्थानीय तहलाई विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको छ र यही कार्य ढाँचाको मापदण्डमा रहेर विद्यालय सञ्चालन गर्नुपर्नेछ। यसको अनुगमन र व्यवस्थापनमा स्थानीय तह जिम्मेवार हुने कार्य ढाँचामा उल्लेख छ। महामारीकै बीचमा विद्यालयले कक्षाहरू सञ्चालन गरे तापनि विद्यार्थी तथा अभिभावकहरूमा पनि कोरोना भाइरस संक्रमण हुन्छ कि भन्ने डर यथावत नै छ। सरकारवाला पनि हतार भयो यसले जोखिम निम्त्याउँछ कि भन्ने कुरा गरिरहेका छन्। यो अवस्थामा जोखिमकै बीच यसरी विद्यालय सञ्चालनमा आउनु कत्तिको उपयुक्त हो त? विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन विद्यालय आफैले कस्तो रणनीति बनाएका छन्? के विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा अनुसार नै विद्यालय सञ्चालन भएका छन् त? चुनौती के छ? स्थानीय तहलाई विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी दिइएको अवस्थामा स्थानीय तहले कसरी काम गरिरहेका छन्? विद्यार्थीका अभिभावकहरूका कुरा र सबै जिल्लामा सहज रूपमा विद्यालय सञ्चालन गर्नका लागि सरकारको तयारी योजना के छ भन्ने विषयमा आधारित भई आजको कार्यक्रममा छलफल गर्नेछौँ। यसका लागि हामीसँग छलफलमा विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय तहका जनप्रतिनिधिहरू हुनुहुन्छ। कार्यक्रमको सुरुवात हामी छलफलबाटै गरौँ। कार्यक्रममा हामीसँग विद्यार्थीका अभिभावक सिन्धुपाल्चोकको चौतारा साँगा चोक गरी नगरपालिका 5 हरिकुमार श्रेष्ठ, कञ्चनपुरको बेतको नगरपालिका 7 तुलसी जोशी हुनुहुन्छ। त्यस्तै काभ्रे प्लानचोक जिल्लाको मण्डनदेवपुर नगरपालिका 10 स्थित श्री उमा सहशिक्षालय माध्यमिक विद्यालयका शिक्षक लीला न्यौपाने, कपिलवस्तु जिल्लाको बाणगङ्गा 2 स्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी भण्डारी र नुवाकोट जिल्लाको लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ हुनुहुन्छ। हुन्छ, म कार्यक्रमको सुरुवात अभिभावकहरूबाटै गर्छु। हामीसँग कञ्चनपुर र सिन्धुपाल्चोकबाट अभिभावकहरू पनि जोडिनु भएको छ। जुन अहिले यो अवस्थामा विद्यालय सञ्चालन भएको छ, यसलाई तपाईँहरूले कसरी हेर्नुहुन्छ? महामारीकै बीचमा विद्यालय सञ्चालन हुनलाई के भन्नुहुन्छ?
म हरिकुमार श्रेष्ठ, यता सिन्धुपाल्चोक, यता चौतारा साँचो गरी नगरपालिका वडा नम्बर 5। अहिले COVID-19 पछि विद्यालय खुलिएको अवस्था छ। सिन्धुपाल्चोकमा चाहिँ आफ्नो स्थानीय तहको नेम एउटा चाहिँ होला, त्यो नेमलाई सञ्चालन गरेर अहिले चाहिँ विद्यार्थीहरू चाहिँ अल्टरनेट गरेर चाहिँ एक दिन बिरा चाहिँ विद्यालय गइरहेको अवस्था छ। र विद्यालयमा विद्यार्थीहरूको चाहिँ सुरक्षा सतर्क अप्नाउने कार्यहरू पनि भइरहेको छ। मास्कहरू अप्नाएर चाहिँ विद्यालयमा चाहिँ पठन पाठन चाहिँ दूरी कायम गरेर तपाईँको सञ्चालन गरिएको पाइन्छ। अहिले अहिले नेपाल सरकारले बनाएको कार्य ढाँचाको बारेमा पनि कसरी विद्यालय सञ्चालन गर्ने भनेर अभिभावकहरूसँग नभएको अवस्था चाहिँ मैले पाएको छु। हजुर, धेरै विद्यार्थीको संख्या पनि छ, धेरै विद्यार्थीको संख्यामा कोभिड फैलिन्छ कि भन्ने खालको त्रास एउटा भए रहिरहेको छ। तैपनि बाल बालिकाले आफ्नो शिक्षा नपाइरहेको अवस्था, विद्यालय खुलेको एउटा खुसी त छ, तैपनि संक्रमण फैलेर धन ठुलो महामारीको रूपमा विद्यार्थीबाट घरमा एउटा त्यो दीर्घ रोगी बिरामीहरूलाई तपाईँको असर पार्छ कि भन्ने एउटा त्रास पनि छ।
हामीसँग कञ्चनपुरबाट पनि हुनुहुन्छ।
मेरो नाम तुलसी जोशी, बेतकोट नगरपालिका वार्ड नम्बर 7 मेरो बसोबास छ। पक्कै पनि जोखिम नहुने कुरा त छैन, जोखिम एकदमै छ। म अभिभावकको तर्फबाट बोल्दाखेरि बच्चाहरूलाई बढी यो चिसोको मौसममा बढी संक्रमण हुन सक्छ भन्ने सम्भावित कुराहरू पनि छन्। सबै अभिभावकहरू जागरूक छन्, शिक्षित छन्, सबैले यो कुरा जानेको छ भन्ने भन्न सकिँदैन। आफ्ना नानीहरूलाई विद्यालयमा पठन पाठनका लागि पुर्याउन जाँदा वा विद्यालयबाट व्यवस्था गरे अनुरूप लैजान आउँदा बस होला, गाडी होला, कुन साधनबाट विद्यार्थीहरूलाई कलेक्सन गरिरहेछ, असुरक्षित हुन सक्छ है। अभिभावकहरूले पनि यो यो कुराहरू गर्न पर्दछ। यसरी बाल बालिकालाई अहिलेको परिप्रेक्ष्यमा सुरक्षित हुन सक्छन् भनेर कुनै ठाउँमा पनि कोर्डिनेसन गरेको अवस्था देखेको छैन मैले। वार वार्ती स्कुल खुल्यो, कसैले नानीलाई पठाएको छ, कसैले नानीलाई पठाएको छैन, किनभने रोगका कारणले त्रसित भएर पठाएका छैन। मेरो पनि एउटा नानी 4 वर्षको छ, मैले पठाएको छैन।
हामीसँग विद्यालयका शिक्षक हुनुहुन्छ काभ्रे र कपिल वस्तुबाट, म यहाँहरू समक्ष आउन चाहन्छु। जस्तो अहिले यो अवस्थामा जुन किसिमले अहिले यो कोरोना भाइरस महामारीकै अवस्थामा विद्यालय सञ्चालन गर्नु भएको छ, महामारीकै बीचमा कसरी विद्यालय सञ्चालन गरिरहनु भएको छ, के कस्ता सावधानी अपनाई विद्यालय सञ्चालन गरिरहनु भएको छ?
म लीला उपाने, उमासह शिक्षालयमा हामी काभ्रे प्लान्छ। अहिले कोभिडको कारणले लामो समयदेखि बन्द रहेको विद्यालय अब लामो समय बन्द रहँदा बालबालिका पनि विभिन्न ठाउँमा छरिने, उनीहरूलाई जम्मा गर्ने अप्ठ्यारो पर्ने समस्या आयो, अनि विभिन्न वैकल्पिक शिक्षण लागू गर्ने भनेर विभिन्न विधि अपनाउँदा पनि सबै बच्चाहरूलाई समावेश गर्न सकिएन, जसको कारणले अब कसरी विद्यार्थीलाई सुरक्षित तरिकाले शिक्षा प्राप्त गर्ने अधिकार उनीहरूलाई दिलाउन सकिन्छ भन्ने योजना हामीले बनायौँ। र त्यसको लागि हामीले समग्र विद्यालयलाई चाहिँ 2 चरणमा अहिले सञ्चालन गरिरहेका छौँ, एउटा बिहानी सत्र र एउटा दिउँसो सत्र भनेर। र त्यो बिचमा विद्यार्थीलाई चाहिँ सोसियल डिस्टेन्स मेन्टेन गर्नको लागि हामीले SMS भन्ने एउटा सिस्टम गरेका छौँ, जसमा यसले सोसियल डिस्टेन्स भनेर सामाजिक दूरी कायम गर्ने, जसको लागि एउटा बेन्चमा 2 जना मात्रै विद्यार्थीलाई राखेका छौँ, त्यो पनि लामो लामो बेन्च छ हाम्रो अलि टाढै राखेर। त्यस पछाडि याम भनेर मास्कको प्रयोगलाई अनिवार्य गरेका छौँ, साथै अब सेनिटाइजरलाई हामीले बिहान प्रत्येक ग्रुपमा चाहिँ कक्षामा जाँदा सरहरूले लगेर सेनिटाइज गरिदिनुहुन्छ, फेरि हामीले कक्षामा सेनिटाइजर राखिदिएका छौँ। प्रत्येक रुममा चाहिँ बाहिर बाल्टीमा धारा जोइन गरेर साबुन र पानी राखिदिएको छ, विद्यार्थीले प्रत्येकपल्ट विद्यार्थी भित्र छिर्दा साबुन पानीले हात धोएर छिर्छ, र बाहिर जान पर्यो भने पनि साबुन पानीले हात धोएर विद्यार्थी प्रवेश गर्छ। हामीले विद्यार्थीमा चाहिँ कोरोना भाइरसलाई हामीले मानसिक रूपमा पनि तयारी भएर यसलाई जित्न पर्छ, साथै आफू पनि स्वास्थ्य मापदण्ड अप्नाएर त्यसबाट सचेत बन्न पर्छ भन्ने कुरा सिकाउँदै हाम्रा कक्षालाई पनि अहिले चाहिँ हामीले औपचारिक रूपमै अगाडि बढाइरहेका छौँ।
अभिभावकहरूको गुनासो पनि के हुन्छ भने स्वास्थ्य मापदण्डहरूको बारेमा विद्यार्थीहरूलाई जानकारी नै हुँदैन, मास्ककै भरमा चाहिँ हामीले आफ्नो बालबच्चाहरूलाई स्कुलमा पठाइराखेका हुन्छौँ, यदि भोलिका दिनमा केही गरी त्यस्तो समस्या आइहाल्यो भने त्यसको जिम्मेवारी चाहिँ को हुने, यसतर्फ चाहिँ विद्यालय पनि ध्यान दिइदिनु पर्यो भन्ने गुनासो पनि आएको छ।
हामीले यसको लागि चाहिँ अभिभावकहरूलाई पनि प्रतिनिधित्व रूपमा व्यवस्थापन समिति अनि अरू सचेत अभिभावकहरूलाई पनि जम्मा गरेर के गर्ने भन्ने सरसल्लाह गरेरै कार्यक्रमहरू अगाडि गरेका हौ। र त्यो बिचमा अब अभिभावकहरूको पनि सुझावलाई ध्यानमा राखेर कसरी गर्दा हुन्छ भन्ने कुरालाई साथसाथै हामीले ख्याल गरेका छौँ, अनि अब अभिभावकहरूले पनि यसो गर्दा हुन्छ भन्ने कुरा गर्नुभएको छ। अब मास्कलाई नै अनिवार्य मानिएको त छैन, तैपनि अब सरसफाइको कुरालाई बढी ध्यान दिने र सामाजिक दूरीलाई पनि कायम गर्नको लागि सकेसम्म विद्यार्थी सबै जमघट नहुने र फराकिलो गरी राख्ने भएको साधन र स्रोतलाई परिचालन गरेर हामीले तयारी गरेका छौँ। अभिभावकहरू पनि आफै पुर्याउन आउनुहुन्छ, आएर हेर्दाखेरि ठिक छ, यतिको हुँदाखेरि हुन्छ भन्ने कुरा चाहिँ उनीहरूलाई पनि हामीले कन्भिन्स गरेका छौँ। अब पूर्ण रूपमा अब सबै भइहाल्दा त नगरपालिकाले नै विद्यालय चाहिँ अनुकूल अनुसार चलाउनु भन्ने निर्देशन दिएछ। अहिलेसम्म चाहिँ अब हामी सफलै छौँ, अब भोलि केही भइहाल्यो भने त्यो रिस्क कसले लिने भन्ने चाहिँ अब सम्बन्धित पक्षले चासो राख्नु पर्ला भन्ने मेरो विचार छ।
हामीसँग स्थानीय जनप्रतिनिधि पनि हुनुहुन्छ, नुवाकोटको लिखु गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ हामीसँग ध्रुव श्रेष्ठजी। यहाँसँग मैले प्रश्न राखिहालेँ, जस्तो सरकारले नै विद्यालय सञ्चालन गर्नु पर्यो भनेर एउटा कार्य ढाँचा 2077 नै जारी गरिसकेको छ, जसमा स्थानीय तहलाई नै सम्पूर्ण जिम्मेवारी दिइसकेको अवस्थामा
स्थानीय तहले नै सम्पूर्ण जिम्मेवारी लिनुपर्ने र ती मापदण्ड अनुसार चाहिँ विद्यालयहरू चाहिँ सञ्चालन गर्नुपर्छ भन्ने सरकारले नै त्यसरी निर्देशन गरिसकेको अवस्थामा तपाईँहरूले स्थानीय तहले चाहिँ कसरी त्यो कुरालाई व्यवस्थापन गर्दै यो स्वास्थ्य सुरक्षाहरूको मापदण्ड अप्नाउँदै भोलिको दिनमा के समस्या आयो भने त्यसलाई चाहिँ व्यवस्थापन कसरी गर्दै लैजाने भन्ने योजना के बनाउनु भएको छ?
धन्यवाद। नेपाल सरकारको निर्णय अनुसार मिति 2076 चैत 6 गतेदेखि सम्पूर्ण शैक्षिक क्रियाकलापहरू अवरुद्ध भएको कुरा सबैमा जगजाहेछ। कोभिडको महामारीबाट सुरक्षा सावधानी अपनाउँदै अवरुद्ध भएका शैक्षिक क्रियाकलापलाई के कसरी सुचारु गर्न सकिन्छ भन्ने विषयमा केन्द्रीय सरकारका निर्देशन परिपत्र तथा मोडालिटीबाट अनुसरण गर्दै यस गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्रहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा राजनैतिक दल, जनप्रतिनिधि, निर्वाचित पदाधिकारीहरू सहित सम्पूर्ण शिक्षा क्षेत्रमा सरोकार राख्ने महानुभावहरूको समय समयमा भेला छलफल तथा अन्तर्क्रिया सम्पन्न गरियो। यसरी सम्पन्न अन्तर्क्रियाको निचोड तथा नेपाल सरकार जारी सिकाइ सहजीकरण निर्देशिका विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा 2077 समेत मध्यनजर गरी यस गाउँपालिकाको गाउँ शिक्षा समिति तथा सामाजिक विकास समितिका पदाधिकारीहरू लगायतका सम्पूर्ण सरकारवालाहरू उपस्थितमा बैठक सम्पन्न गरी 2077/8/8 सम्पूर्ण शैक्षिक संस्थाहरूलाई प्रत्यक्ष सिकाइ सञ्चालन गर्न गराउनु हुन सूचना जारी गरियो र यसै गरी यसरी सूचना जारी गर्दा बैठकमा भएको अन्तर्क्रियाको निचोड अनुरूप यस गाउँपालिकाभित्र सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूले स्वास्थ्य सुरक्षाको मापदण्डलाई पूर्ण रूपमा पालना गरी शैक्षिक कार्यक्रम सुचारू गर्ने निर्णय भए अनुसार सो कार्यको लागि आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापन गर्ने गाउँपालिकाको आफ्नै विपद व्यवस्थापन कोषमा रहेको रकम गाउँपालिकाको निर्णय अनुसार सोही निश्चित मापदण्ड निर्माण गरी सोको अनुगमन समेत गर्ने गरी योजना निर्माण गरी सामुदायिक र निजी विद्यालयलाई समेत गरी हामीले ₹10,00,000 रुपियाँ उपलब्ध गराई हाल यस गाउँपालिकाभित्र सम्पूर्ण शैक्षिक संस्थाहरू पूर्ण रूपमा सञ्चालन भइसकेको छ। यसमा स्वास्थ्य सुरक्षा सावधानी का लागि आवश्यक पर्ने पानी ट्याङ्की, धारा, साबुन, सेनिटाइजर, थर्मल गन, पीपीए, फेस सिल जस्ता सामग्रीहरू खरिद गर्नलाई ₹10,00,000 रुपियाँ गाउँपालिकाको तर्फबाट हामीले दिएको छौँ। प्रत्येक स्कुलमा हामीले विद्यालय नर्सहरू माभिहरूमा राखेको छौँ र प्राविहरूमा स्वास्थ्य जाँचको लागि भनेर वडा वडामा रहेको स्वास्थ्य चौकीहरूबाट त्यहाँका चाहिँ स्वास्थ्य कर्मीहरू गएर 10 बजे उपस्थित हुने र उनीहरूको स्वास्थ्य जाँच गराउने कार्यहरू पनि हामीले अगाडि बढाएको छौँ।
जस्तो सरकारले नै विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी अहिले स्थानीय तहलाई दिएको छ, यो महामारीको अवस्थामा विद्यालयहरू सञ्चालन गर्नलाई स्थानीय तहलाई कतिको चुनौती छ, त्यसलाई चाहिँ कसरी व्यवस्थापन गरिराख्नु भएको छ स्थानीय?
चुनौती त स्थानीय तहलाई धेरै नै चुनौती छ। यो चुनौतीको बावजुद पनि अब 8 महिना 9 महिना विद्यालय बन्द हुँदाखेरि धेरै विद्यार्थीहरूको चाहिँ पठन पाठन पनि बिग्रिसक्यो। कतिपय शिक्षकहरूले आफूले अध्ययन गरेको कुरा पनि बिर्सिन सक्ने अवस्था आएर अब यो भएन, पठन पाठन सुरु गराउनु पर्छ भन्ने उद्देश्यको साथ हामीले आफ्नै स्रोतले पनि नेपाल संघीय सरकारले केही हामीलाई दिएको छैन, हाम्रो आफ्नै स्रोत विकास निर्माणमा छुट्याएको रकमबाट हामीले विपद कोषमा राखेर त्यसबाट प्रत्येक स्कुललाई स्वास्थ्य सामग्री खरिदलाई दिएर काम गरेको छौँ। हामीलाई त्यस्तो केही प्राप्त भएको छ, निर्देशन दिने हो यसो गर्नुहोस् भनिया छ उसो गर्नुहोस् भनिया छ दिने केही पनि होइन, तपाईँ हाम्रै आफ्नै पहलमा आफ्नै स्थानीय तहको पहलमा सबै कार्यहरू भइरहेको छ।
हस् हुन्छ अध्यक्षज्यू, यहाँलाई धेरै धेरै धन्यवाद। हामीसँग कपिलवस्तु जिल्लाको बाणगङ्गा 2 स्थित जनता माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी भण्डारी हुनुहुन्छ। जस्तो अहिले यो बीचमै तपाईँहरूले पनि विद्यालय सञ्चालनमा ल्याउनु भएको छ, जोखिम त पक्कै पनि छ, यो अवस्थामा विद्यालय सञ्चालन गर्दा तपाईँहरूले अभिभावकहरूबाट कस्तो खालको प्रतिक्रियाहरू पाउनुभयो, सहज कतिको छ, विद्यार्थीहरूको उपस्थिति कस्तो छ विद्यालयमा अहिले?
पक्कै पनि यहाँ अघि सबैजनाले भन्नुभयो कोभिडका बावजुद अहिले विद्यालय सञ्चालन गर्न पक्कै पनि अप्ठ्यारो अवस्था छ। सुरुका अवस्थामा हामी रेडियो शिक्षा, टेलिभिजन शिक्षा पनि सञ्चालन गरेकै थियौँ, धेरै विद्यार्थीहरूको पहुँच पुग्न सकेन। शिक्षा क्रियाकलाप गर्नुभन्दा टोलमा गएर गर्नु एकदमै गाह्रो रहेछ, किनकि एउटा टोलमा विभिन्न क्लासका विद्यार्थीहरू छन्, सबै शिक्षकको टोलमा पुग्न सकिने त्यो पनि असाध्य समस्या देखियो। स्थानीय तहको निर्देशनमा वैकल्पिक शिक्षा प्रणाली सञ्चालन गर्दै गर्दा केही बिस्तारै बिस्तारै विद्यार्थीलाई कसरी पहुँच पुर्याउन सकिन्छ, कसरी सहज बनाउन सकिन्छ भनेर विद्यालयमा मास्क अनिवार्य, सेनिटाइजर सेनिटाइजर अनिवार्य गरेर अनि गेटमा जुन थर्मल गनको व्यवस्था गरेर केही विद्यार्थीहरूलाई थोरै थोरै रूपमा एउटा बेन्चमा दुईजना विद्यार्थी राख्ने गरी शिक्षण क्रियाकलाप असोज महिनादेखि अलिअलि सुरुवात गर्न सफल भएका थियौँ र प्रभावकारी शिक्षण गर्न त्यसबाट सकिएन, गाह्रो भयो। स्कुल आए जस्तो चाहिँ हुने रहेनछ, घरमा वैकल्पिक शिक्षाबाट बच्चाहरूलाई राम्रो पढाइ हुने रहेनछ भनेर अभिभावकको रेस्पोन्स आयो। चुनौती पक्कै पनि छ, किनकि सहज छैन। अहिले पनि बच्चाहरू एकदम त्रसित छन्, गार्जेनहरू त्रसित हुनुहुन्छ। सानो क्लासका बच्चाहरू अझै पनि विद्यालय आइरहेको अवस्था छैन, जुन हाम्रो विद्यार्थी संख्या हो त्यो संख्या सबै पुगिसकेको अवस्था छैन। र तराईको जिल्ला भएको हुनाले कति विद्यार्थीहरू पहाडी जिल्लाहरूमा आफ्नो पुरानो घर फर्केका विद्यार्थीहरू फर्केर आउन सकेका छैनन्। विद्यालयमा सहज रूपमा होस् भन्नका लागि मनोवैज्ञानिक परामर्शहरू गरेका छौँ।
सरकारले जुन किसिमको विद्यालय सञ्चालन सम्बन्धी एउटा कार्य ढाँचा ल्याएको छ, त्यो कार्य ढाँचा अनुसार चाहिँ विद्यालयहरू सञ्चालन गर्नुपर्ने छ। त्यो कार्य ढाँचा अनुसार विद्यालय सञ्चालन गर्न तपाईँहरूलाई कतिको सहज छ? यो अवस्थामा तपाईँहरूलाई यो पठन पाठन सञ्चालन गर्न स्थानीय तहले कसरी सहयोग गरिरहेको छ?
कार्य ढाँचा अनुसार सञ्चालन गर्नलाई चुनौती छ नै, किनकि धेरै समस्याहरू छन् हामी कहाँ। अब स्थानीय स्तरबाट पनि अब सहयोग भन्नाले अब मिटिङहरू गर्ने, निर्देशनहरू प्रदान गर्ने, रेडियो शिक्षा टेलिभिजन शिक्षाहरू सञ्चालन गरिराख्नु भएको छ होइन, तर पनि विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहयोग हुने गरी खास त्यस्तो धेरै सहयोग त केही आएको छैन।
पुनः हाम्रो अभिभावक कहाँ समक्ष आउन चाहन्छु। जस्तो यहाँ हामीले कुरा सुन्यौँ, हाम्रो विद्यालय शिक्षकको कुरा सुन्यौँ, त्यसपछि स्थानीय तहका कुरा सुन्यौँ, उहाँहरूले आफ्नो तर्फबाट आफूले गर्ने किसिमका विभिन्न स्वास्थ्य सुरक्षाहरू अप्नाएर विद्यालयहरू सञ्चालन गरिराख्नु भएको छ, गरिरहनु भएको छ। यसमा हामी अभिभावकको पनि पक्कै पनि केही न केही भूमिका हुन्छ नै। तपाईँ अभिभावक भएको नाताले कस्तो सतर्कता अप्नाउनु भएको छ, तपाईँको भूमिका चाहिँ के हुन्छ, यहाँहरूको एकदमै छोटो प्रतिक्रिया चाहन्छु।
अभिभावकको तर्फबाट अभिभावकले गर्ने दायित्व आफ्नो बालबालिकाको लागि, आफ्नो नानीको लागि पक्कै पनि चुक्ने कुरा भएन। आफूले जति पनि सुरक्षा सावधानीहरू अप्नाउनु पर्छ, मास्क छ, सेनिटाइजरहरू, अनि स्कुल लगाउँदाखेरि ब्यागमा राखिदिने कुराहरू, अनि टिफिन घरबाटै तयार गरेर घरकै टिफिनहरू खानका लागि तयार गर्ने कुराहरू, र अनि स्कुल गइसकेपछि विद्यालयबाट फर्किँदाखेरि अनि ती लुगाहरू बाहिरै चेन्ज गराएर ती लुगाहरू धोइधाइ पारेर भोलिपल्ट सेनिटाइज गरेर फेरि लगाउनु पर्ने ती कुराहरू, यथावत कुराहरू, हात खुट्टा धुने साबुन पानीले राम्ररी, ती कुराहरू त घरमा गरिने कुराहरू छँदैछ, त्यो त गरिन्छ नै। मैले भन्न खोजेको कुरा के हो भने विद्यालय र अभिभावक त एकअर्काको परिपूरक हो। आधा दिन घरमा हुन्छ भने आधा दिन विद्यालयमा भइराखेको अवस्था हो। विद्यालयले शिक्षा आर्जन गर्नका लागि, पठन पाठन गर्नका निमित्त त्यत्रो ठुलो समस्यामा पनि चुनौती खेपेर शिक्षा प्रदान गरिराखेको छ, विद्यालयलाई एकदमै धन्यवाद। स्थानीय तहले गर्नुपर्ने दायित्व निर्वाह गरेको जस्तो मलाई लाग्दैन, किनभने विद्यालयलाई पनि हामी छौँ गार्जियनको रूपमा, हामी तपाईँहरूको सहयोगमा छौँ। यदि बाइदियो त्यस्तो रोग फेला पर्यो, देखियो कुनै बच्चामा भने हाम्रो जिम्मेवारी रहनेछ, हामी छौँ त्यसका लागि तत्पर हामी छौँ भनेर विद्यालयलाई पनि एक किसिमको हौसला प्रदान गर्ने कुरा, र अभिभावकलाई पनि नानीहरूलाई स्कुल पठाउनुहोस्, त्यस्तो अप्ठ्यारो नमान्नुहोस् भन्ने कुराहरू, कोर्डिनेसनका कुराहरू जुन छन्, हौसला प्रदान गर्ने कुराहरू, र यदि बाइदेवै त्यो रोग देखिहाले पनि स्थानीय सरकारले हामी सहयोग गर्नेछौँ भन्ने खालका कुराहरू चाहिँ ल्याउनु पर्दथ्यो।
कार्यक्रममा आएर उपस्थिति जनाइदिनु भयो, हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।
नागरिक आधार सुशासनमा सुधार, यो हो रेडियो कार्यक्रम साझा बोली।
आज हामीले कोरोना भाइरस जोखिमकै बीचमा विद्यालय सञ्चालन, सम्भावित जोखिम, सुरक्षा सतर्कता र सरकारको तयारीको बारेमा नुवाकोट, कञ्चनपुर, सिन्धुपाल्चोक, काभ्री प्लान्चोक र कपिलवस्तुका अभिभावक, शिक्षक र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्यौं। कार्यक्रममा अब भने हामी शैक्षिक क्षेत्र खेर जान नदिन सबै जिल्लामा सहज रूपमा विद्यालय सञ्चालन गर्नका लागि सरकारको तयारीका बारेमा शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मासँग सहकर्मी गोविन्द विश्वकर्माले गर्नुभएको कुराकानीतर्फ लागौं। कोरोना भाइरस जोखिमकै बीच विद्यालय सञ्चालन हुँदा आइपर्ने जोखिमका लागि शिक्षा मन्त्रालयले कसरी सामना गर्ने योजना बनाएको छ त? यस्तो बेला विद्यालयहरू सञ्चालन हुँदा पठन पाठन प्रभावित भई उल्टो शैक्षिक सत्रमा असर पर्ने त होइन, मन्त्रालयले कस्तो रणनीतिका साथ अघि बढ्दैछ त?
कोरोना भाइरसले प्रभावित बनेको शिक्षा क्षेत्र अहिले कसरी अगाडि बढिरहेको छ र मन्त्रालयको तर्फबाट विद्यालय सञ्चालन र पठन पाठनलाई निरन्तरता दिनको लागि के कस्ता प्रयासहरू भए?
वर्षमा चाहिँ नि 180 दिन पढाउने, 220 दिन विद्यालय खोल्ने, 1025 घण्टा चाहिँ त्यसको पठन पाठन हुनुपर्ने भन्ने कुराहरू हो। अहिलेको परिवेश चाहिँ अलिकति फरक हो। मिले सरकारवालाहरूसँग अन्तर्क्रियाहरू गरेर आएका सुझावहरूको आधारमा एउटा पाठ्य वस्तुलाई समायोजन गरेर लग्यौं र वैकल्पिक तरिकाले सिकाउने, खोल्न सकिने ठाउँमा नियमित तरिकाले विद्यालयहरू खोल्ने, विद्यालय खोल्दाखेरिमा के प्रक्रिया अवलम्बन गर्ने भनेर त्यसका लागि विद्यालय सञ्चालनको कार्य ढाँचा हामीले जारी गर्यौँ। वैकल्पिक तरिकाले सिकाउँदाखेरिमा के कुराहरू गर्ने भनेर सिकाइ सहजीकरण निर्देशिका हामीले जारी गरेका छौँ। स्वाभाविक रूपमा कक्षामा पढाए जसरी पढाउन नसक्ने अवस्था भए चाहिँ विषय वस्तुहरूलाई समायोजन गर्नुपर्ने हुन्छ, त्यसको लागि पाठ्य वस्तु समायोजनको कार्य ढाँचा जारी गर्यौँ र त्यसको आधारमा अहिले स्थानीय तहहरूले निर्णय गरेर विद्यालयहरूले अब कतै हाम्रो सिफ्टमा आलो पालो विद्यालय सञ्चालन भएको अवस्था नै छ, कहाँ वैकल्पिक मात्रै चलिरहेको अवस्था पनि छ, त्यो चाहिँ संक्रमणको जोखिमको अवस्थालाई विश्लेषण गरेर जनस्वास्थ्य र सुरक्षाका मापदण्डहरूलाई हेरेर आफ्नो विद्यालयमा के कतिसम्म गतिविधि गर्न मिल्छ भौतिक रूपमा भन्ने कुरो स्थानीय तहमा निर्णय हुन्छ र त्यस पछाडिका अरू क्रियाकलापहरू चाहिँ अब कुन मोडालिटीमा जाने भन्ने हिसाबमा त्यसलाई विषयवस्तु समायोजनको कार्य ढाँचा र सिकाइ सहजीकरण निर्देशिकाले त्यसलाई मार्गदर्शन गर्छ। त्यसरी हामीले अहिले सिकाइलाई
लामो समय विद्यालयहरू बन्द रहे, यद्यपि वैकल्पिक शिक्षाका माध्यमहरूबाट पनि यो बीचमा पठन पाठनहरूलाई चाहिँ निरन्तरता दिइयो, तर पनि अधिकांश विद्यार्थीहरूको सिकाइ उपलब्धि त यो बीचमा त्यति प्रभावकारी चाहिँ नभएको होला। यो अवस्थामा शैक्षिक सत्रलाई पूरा गर्नको लागि कतिको चुनौती देखिन्छ मन्त्रालयलाई?
शैक्षिक सत्र खेर जान नदिन नै हामीले असारबाट वैकल्पिक सञ्चालनहरू लगेको हो। यद्यपि त्यसको फोकस विद्यार्थीको सिकेका कुराहरूलाई क्षति हुन नदिने अवस्था थियो। हामीले अत्यावश्यक वस्तुकै रूपमा पाठ्य पुस्तकहरू ढुवानी गऱ्यौँ, त्यसपछि अभ्यास पुस्तिकाहरू विद्यार्थीहरूको घर घरसम्म पुर्याउने कामहरू, पाठ्य पुस्तक घर घरसम्म पुर्याउने कामहरू गऱ्यौँ, रेडियो टेलिभिजनबाट प्रसारण गऱ्यौँ र असोज 1 गतेदेखि हामीले वैकल्पिक सिकाइलाई अझ केन्द्रीकृत बनाएर आकस्मिक कार्ययोजना जारी गरेर हामीले त्यो क्रियाकलापहरूलाई व्यवस्थित गर्ने प्रयासहरू गर्दै अगाडि बढायौँ र यो कार्तिकको अन्तिममा आइसकेपछि जोखिम नभएका स्थानहरूमा क्रमिक रूपमा विद्यालय खोल्न पाउने गरी स्थानीय तहले निर्णय गर्न सक्ने गरी व्यवस्था गर्यौँ। शैक्षिक सत्रको सन्दर्भमा चाहिँ केन्द्रबाट विचार गर्नुपर्ने कुरा चाहिँ जस्तो कक्षा 10 को एसी परीक्षा, कक्षा 12 को परीक्षाको विषयहरू हुन्छ, स्थानीय तहमा कक्षा 8 को परीक्षाको विषय हुन्छ, अरू कुरो विद्यालयले आफैले व्यवस्थापन गर्न सक्छ। जस्तो गत वर्षहरूमा हामी चैत्रमा परीक्षा लिन्थ्यौँ भने अब अहिले चैत्रमा परीक्षा लिने व्यवस्था चाहिँ त्यति उपयुक्त हुँदैन, ओभरल्यापिङ हुन्छ। पहिला जस्तै चैत्रमा परीक्षा सक्ने भन्ने कुरा हुँदैन, चैत्रमा पढ्ने नै हुन्छ। अब चैत्रबाट हामी कतिसम्म पढाउने र कहिले परीक्षा लिने, खास गरी राष्ट्रिय स्तरको परीक्षाको विषयमा हामीले कार्यतालिकाहरू दिनुपर्ने हुन्छ, त्यसमा हामी लागिरहेका छौँ, छिटै गर्छौँ।
जस्तो पाठ्य पुस्तकहरू मात्रै यो सरकारले वितरण गरेर हुँदैन, अहिलेको परिवेशमा त स्वास्थ्य सतर्कताका लागि चाहिने आवश्यक सामग्रीहरू पनि वितरण गर्नुपर्ने हुन्छ। राज्यबाट त्यस्तो कुनै छैन विद्यालयहरूलाई कि स्थानीय तहले नै गर्ने हो यो सबै व्यवस्थापन?
पाठ्य पुस्तक गइसकेको छ, अरू सामग्री छ। जस्तो मास्कको कुरा गर्नु भने मास्क चाहिँ हामीले के भन्छौँ भने विद्यार्थीले मास्क अनिवार्य रूपमा लाएर आउनुपर्छ। सबै विद्यार्थीले मास्क किन्न सक्दैनन् भन्ने पनि होइन, सबै विद्यार्थीले मास्क किन्न सक्छन् भन्ने पनि होइन। त्यसैले जुन विद्यार्थीले सक्दैन, आफ्ना विद्यार्थी पहिचान गरेर त्यो विद्यालयले नसक्ने विद्यार्थीहरूको लागि चाहिँ विद्यालय र स्थानीय तहले सल्लाह गरेर त्यस्तो विषयहरूमा चाहिँ नि गर्नुपर्छ।
अन्तमा जति पनि विद्यालयहरू छन् ती विद्यालयहरू सहज तरिकाले सञ्चालन हुनको लागि ककसले कस्तो भूमिका खेल्नुपर्छ?
त्यो भूमिका त सबैले खेल्नु पर्यो नि। त्यहाँ चाहिँ स्थानीय सरकारको भूमिका हुने भयो, विद्यालयको भूमिका हुने भयो, शिक्षकको भूमिका हुने भयो, विद्यार्थीको भूमिका हुने भयो, अभिभावकको भूमिका हुने भयो। यो सबैले चाहिँ वस्तुस्थिति विश्लेषण गरेर आग्रह पूर्वाग्रह नराखिकन के गर्दा विद्यार्थीको सिकाइलाई सहजीकरण हुन्छ, वस्तुस्थिति के हो भन्ने एउटा वस्तुपरक ढङ्गले सबैको सहकार्य आवश्यक पर्छ र त्यो सहकार्य विद्यालय तहमा हुनुपर्छ, त्यो होस् भन्ने हामी चाहन्छौँ।
कोरोना भाइरस महामारीकै बीचमा विद्यालय सञ्चालन भइरहेको अवस्थामा विद्यालय, अभिभावक, शिक्षक तथा आम नागरिकलाई अझै सचेत रहन नागरिक समाज तथा आम सञ्चार माध्यमको ठूलो भूमिका रहन्छ। यो अवस्थामा उहाँहरूले आफ्नो क्षेत्रबाट के कस्तो भूमिका खेल्नु भएको छ त? अब भने डोटी र सिन्धुली जिल्लाका नागरिक समाज तथा आम सञ्चार माध्यमका प्रतिनिधिका कुरा सुन्छौँ।
लालबी म वैश्विक संस्था महासंघ डोटी शाखाको उपाध्यक्ष नागरिक समाज डोटीको सदस्य डोटी जिल्लामा पनि कोरोना भाइरसको महामारीको बेलामा चाहिँ बाध्यकारी रूपमा स्कुल खोल्नु पर्ने र सबैभन्दा बढी चपेटामा पर्ने समूह भनेको चाहिँ बालबालिका समूह चाहिँ रहेको छ। नागरिक समाजको भूमिकाको हिसाबले हामीले हेर्यौँ भने हामी निरन्तर रूपमा चाहिँ नेपाल सरकारका चाहिँ स्थानीय तहसँग चाहिँ मिलेर उहाँहरूलाई चाहिँ प्रचार प्रसार गर्ने अनि उहाँहरूसँग चाहिँ मिलेर त्यसको सुरक्षा र सेफ्टीका कुराहरूमा चाहिँ सजग गराउने र त्यसका आवश्यक पर्ने कुराहरूका लागि चाहिँ नेपाल सरकारसँग विद्यालय व्यवस्थापन समितिसँग विद्यालय परिवारहरूसँग अभिभावकहरूसँग बसेर परामर्श दिने खालका कुराहरूमा चाहिँ यद्यपि डोटी जिल्लामा चाहिँ हामी नागरिक समाजका साथीहरू लागिरहेका छौँ।
म राधिका बुढाथुकी पेशाली पत्रकार सिन्धुली। विद्यालयहरू सञ्चालनमा आइसकेका छन् सिन्धुलीका 9 स्थानीय तहका। कोविडको जोखिममा छौँ, यस्तो अवस्थामा चाहिँ सुरक्षाका उपायहरू कतिको अप्नाइरहेका छौँ भन्ने कुरा नै विशेष गरी हामीले निगरानी गर्ने र सोही अनुसारका सूचनाहरू सम्प्रेषण गर्ने काम चाहिँ हामीले गर्न सक्छौँ। मैले चाहिँ विद्यालयहरू खुलिरहेका छन् होइन, मापदण्ड अप्नाएर खुलेका छन् कि छैनन्, विद्यालयमा हात धुने साबुन पानीको व्यवस्था छ कि छैन होइन, त्यसै गरी अब सेनिटाइजरको प्रयोग भएको छ कि छैन, यदि हात धुने व्यवस्था त्यहाँ छैन सुविधा छैन भने त्यो चाहिँ हुनपर्छ, साबुन पानीको अनिवार्य व्यवस्था गर्नपर्छ, एक खालको डिस्टेन्स चाहिँ मेन्टेन गर्नपर्छ भन्ने कुराहरू हामीले समाचार रिपोर्टहरू त्यो सूचनाहरू चाहिँ प्रवाह गरिरहेका छौँ।
साझा बोली रेडियो कार्यक्रम अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग USAID मार्फत अमेरिकी जनताहरूको सहयोगका कारण सम्भव भएको हो। यस कार्यक्रम भित्रका विषयवस्तु र सामग्री पारस्परिक जवाफदेहिता कार्यक्रमका एकल जिम्मेवारी हुन् र तिनले USAID वा अमेरिकी सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन।
हरेक वर्ष जस्तै यो वर्ष पनि हाम्रो स्थानीय तहले आफ्नो आर्थिक वर्षको बजेट तथा कार्यक्रम ल्याए भन्ने सुन्छु, तर कोरोना महामारीको कारणले के कस्ता कार्यक्रम बनाए भन्ने चाहिँ थाहा भएन के? तिमीलाई केही थाहा छ गोविन्द?
मलाई पनि थाहा छैन, म त झन् महामारीले गर्दा कहीँ गएकै छैन।
हामी जस्ता युवालाई त थाहा छैन भने अरूलाई झन् के थाहा होला राई? लौ न यसका बारेमा बुझौँ न, हुन्न?
हुन्छ, बुझ्न त बुझ्ने, कसरी पो होला खै, कोरोनाको डर उस्तै छ।
यस्तो कुरा बुझ्न पनि कोरोना भनेर हुन्छ भने सामाजिक दूरी कायम गरेर मास्क र सेनिटाइजरको प्रयोग गरेर सम्बन्धित निकायमा जान सकिन्छ नि। त्यो गर्न नसके पनि सम्बन्धित व्यक्ति जस्तै वडा अध्यक्ष सूचना अधिकृतलाई फोनबाट नै सोध्न सकिन्छ। अचेल त सबै स्थानीय तहको वेबसाइट हुन्छ अरे, त्यहाँ नि हेरौँला, फोनबाटै पनि सोधौँला, तर जानकारी त लिनु पर्यो नि, होइन र?
हो, हामी युवाले स्थानीय तहले ल्याएको बजेट तथा कार्यक्रममा चासो राखेर सही कार्यान्वयनका पहल गर्नु सामाजिक दायित्व हो। आउनुहोस् मेरो पालिका मेरो चासो अभियानमा सहभागी बन्नुहोस्। तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन् त यदि थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 मासिक रु 500 रिचार्ज जित्नुहुनेछ।
त्यसका लागि NTC प्रयोगकर्ताले हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660100459 र एन्सेल प्रयोगकर्ताले 9801571029 फोन गरी आफ्नै आवाजमा रेकर्ड गराउन सक्नुहुनेछ।
मेरो पालिका मेरो चासो,
प्रश्न सोधौ जवाफदेहिता खोजौ।
रेडियो कार्यक्रम साझा बोलीको आजको भेटघाटमा हामीले कोरोना भाइरस जोखिमकै बीच विद्यालय सञ्चालन, सम्भावित जोखिम, सुरक्षा सतर्कता र सरकारको तयारीका बारेमा छलफल गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? साझा बोली चौतारीमा फोन गरेर प्रतिक्रिया दिनुहोला। अब भने हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। कार्यक्रमबाट विदा माग्नुभन्दा पहिले मेरो पालिका मेरो चासो अभियान अन्तर्गत तपाईँको स्थानीय सरकारले युवाका लागि ल्याएका कार्यक्रम के छन्, यदि तपाईँलाई थाहा छ भने हामीलाई जानकारी गराउनुहोस् र तपाईँहरू मध्ये उत्कृष्ट उत्तर पठाउनु हुने 3 मासिक 500 रिचार्ज जित्नुहुनेछ। त्यसका लागि नेपाल टेलिकमको मोबाइल अथवा ल्यान्डलाइन फोन प्रयोगकर्ताहरूले 1660100459 नम्बरमा र एन्सेल प्रयोगकर्ताहरूले 9801571029 फोन गर्नुहोला। यिनै नम्बरमा फोन गरेर आजको कार्यक्रम कस्तो लाग्यो, कार्यक्रम सम्बन्धी प्रतिक्रिया अनि साताको प्रश्न खण्डमा सहभागी हुन पनि सक्नुहुन्छ। हवस् त आजको भेटघाटमा यति नै। अर्को हप्ता तपाईँकै गाउँठाउँमा भएका अभ्यासलाई समेटेर छलफल गरिने साझा बोली कार्यक्रमको स्थानीय संस्करणको आगामी अङ्क सुन्नका लागि तपाईँलाई आजै निम्तो समेत दिँदै अर्को कार्यक्रमसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सबै साथीहरूसँगै म भूपेन्द्र पनि बिदा हुन्छु। नमस्कार।